यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको विश्वास। सम्झौता गरेर काम नगरी अल्पत्र पारिएका सिंचाईका 12 ठेक्का रद्द। सड़क र पुलका 40 रूढ ठेक्काको अन्त्य गर्ने प्रक्रिया शुरू। र चीन र अमेरिका बीच खनिज व्यापार सम्झौताको तयारी। अब समाचार विस्तारमा। कार्तिक शुक्ल षष्ठी अर्थात छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना उपासना र पूजाको यो पर्व शनिबारदेखि शुरू भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदी सहित 5 पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बम्बोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको विश्वास गरिन्छ। सूर्य पुराण अनुसार सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् भन्ने मान्यता रहेको छ। फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरेको विश्वास रहिआएको छ। साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाले शरापद्वारा कुष्ठरोगबाट पीड़ित साम्ब सूर्यको आराधनाको फलस्वरूप रोगबाट मुक्त भएको भन्ने विश्वास रहिआएको छ। छठ पर्वमा व्रत गरी दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको छ। यो पर्वमा झुप्पा झुप्पा फलहरू चढ़ाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुहरू कुटुम्ब सहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहेको छ। छठ पर्वका अवसरमा छठ पर्व मनाउने स्थानका नदी ताल तलैयाहरूमा पूजाको विशेष तयारी समेत गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ। छठ पर्व 2082 को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय जातीय लैंगिक लगायत सबै प्रकारका विभेद कुरीति एवं विसंगतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गरोस् भन्ने सन्देश दिनुभयो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन 21 गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न आह्वान गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान पर्व छठको अवसरमा सोमबार जारी गर्नुभएको शुभकामना सन्देशमा उक्त आह्वान गर्नु भएको हो। जेएनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व भएको र सबै पक्षले परिस्थितिको संवेदनशीलता र आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणपछि संचारकर्मीसँगको प्रतिक्रियामा मन्त्री डाक्टर शर्माले जेएनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श प्रदान गर्ने पहिलो निर्णय गरेको बताउनुभयो। मन्त्री डाक्टर शर्माले जेएनजी आन्दोलनमा शहीद भएका परिवारका लागि निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेट व्यवस्था र अन्य प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। मन्त्री शर्माले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेको पनि बताउनुभयो। उहाँले पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत नर्सका समस्या समाधानका लागि पहल थाल्ने पनि बताउनुभयो। नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले हिजो आफ्नो पद बहाली गर्नुभएको छ। सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर समेत गर्नुभयो। उहाँले खेलकुद क्षेत्रको विकासका लागि बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सिराको लहान घर भएका मन्त्री गुप्ता जेन्जी आन्दोलनको अगुवा समेत हुनुहुन्छ। उहाँ यसअघि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो। राष्ट्रिय मानवाधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकले राखेका मागहरू समयमै उचित तरिकाले सम्बोधन गर्न, समस्याको समाधान निकाल्न, सबैको भूमिका सुनिश्चित गर्न, नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार सहित मानव अधिकारको सम्मान र संरक्षण गर्न आयोगले सरकारलाई आह्वान गरेको छ। आयोगले विगतमा शान्तिपूर्ण भनिएका प्रदर्शन पनि ध्वंसात्मक र हिंसात्मक हुन पुगेका तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस्ता हिंसात्मक गतिविधि हुन नदिन प्रदर्शनरत पक्ष सचेत हुनुपर्नेमा जोड़ दिएको छ। ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अल्पत्र पारिएका सिंचाईतर्फका 12 रूंगड ठेक्का अन्त्य गरिएको छ। साबिकको जनताको तटबन्ध कार्यक्रम फील्ड कार्यालय नम्बर 2 जलेश्वर महोत्तरी अन्तर्गतका 12 रूंगड ठेक्का रद्द गरिएको जलस्रोत तथा सिंचाई विभागले जनाएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुर धामले हिजो सार्वजनिक सूचना मार्फत 16 जेठ 2081 र 1 साउन 2081 ठेक्का अन्त्य गर्ने आशयको सूचना दिए पनि निर्माण व्यवसायबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अल्पत्र पारेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ। यस्तै सड़क र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अल्पत्र पारिएका थप 40 रुग्ण ठेक्का अन्त्य गर्ने प्रक्रिया पनि शुरू गरिएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। थाई एसिया एयरले बैंकक भैरवाह बैंकक उडान हिजोदेखि पुनः शुरू गरेको छ। रूपन्देहीको भैरवाह स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 6 महिनापछि पुनः विमानको उडान शुरू भएको हो। 17 यात्रु लिएर थाई एयरबस 320 न्यारो बडीको जहाज अवतरण भएसँगै गत अप्रेलदेखि रोकिएको अन्तर्राष्ट्रिय उडान फेरि सक्रिय हुने अपेक्षा गरिएको छ। हप्ताको आइतबार र बुधबार 2 दिन थाई एयर एसियाको उडान तालिका अनुसार यो सिजनमा पुनः उडान शुरू भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले बताउनुभयो। अमेरिका र चीनबीच दुर्लभ खनिज र भट्टमास खरिदको सम्झौताको तयारी भएको छ। दक्षिण कोरियामा चिनिया राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बीच अक्टोबर 30 हुने भेटवार्तामा खनिज र अन्य व्यापार सम्झौता गर्ने तयारी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो सम्झौता भएमा अमेरिकाले चीनलाई लगाउने भनेको ठूलो कर वृद्धिलाई रोकिने अनुमान गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर 1 चीनले दुर्लभ खनिजको विश्वव्यापी निर्यात नियन्त्रण गरेमा चीन विरूद्ध 100% कर बढ़ाउने चेतावनी दिनुभएको थियो। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिक बदली रही सबै प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ़ बनाउन प्रेरणा प्रदान गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको विश्वास। सम्झौता गरेर काम अलपत्र पारिएका सिंचाईका 12 ठेक्का रद्द, सड़क र पुलका 40 रूण ठेक्काको अन्त्य गर्ने प्रक्रिया शुरू, र चीन र अमेरिका बीच खनिज व्यापार सम्झौताको तयारी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। अवस्त नमस्कार।